नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर संवादमा स्वागत छ। म सन्तोष रेग्मी। दोस्रो लहरको कोरोना भाइरस महामारीका कारण आक्रान्त बनेको नेपालमा हिजो भने दैनिक संक्रमित थपिने संख्या भन्दा निको हुने संख्या बढ़ी भएको छ। हिजो देशभर कोरोना भाइरसबाट 6714 जना संक्रमित थपिएकोमा 6716 जना संक्रमणबाट निको भएका छन्। महामारीले समस्या बढ़ाउनुका साथै जनमानसमा आतंक नै सिर्जना गरिरहेका बेला पछिल्लो तथ्याङ्कले केही राहत भने महसुस गराएको छ। संक्रमितको संख्या घट्न थालेको, निको हुनेको संख्या बढ़न थालेको प्रभाव निको हुने दरमा परेको छ। 76.9% संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो साँझ जनाएको छ। संक्रमित मध्ये हाल देशभर होम आइसोलेशनमा 108,620 जना तथा संस्थागत आइसोलेशनमा 8,457 जना उपचारमा छन्। यही बेला चीन सरकारले नेपाललाई 10,00,000 मात्रा कोरोना विरूद्धको खोप दिने घोषणा गरेको छ। अन्य अन्तर्राष्ट्रिय समुदायबाट पनि खोप लगायतका व्यवस्थाका लागि पहलहरू भइरहेको छ। कतिपय सहायता सामग्रीहरू आइ पनि रहेका छन्। यिनै विभिन्न विषयमा आज हामीले अन्तर्सम्वादमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र प्रसाद श्रेष्ठसँग कुराकानी गर्नेछौ। उहाँ हाम्रो सम्पर्कमा आइसक्नु भएको छ। हजुर महेन्द्र सर।
हजुर नमस्कार,
स्वागत छ यहाँलाई।
हस् धन्यवाद सर।
अब जुन हिजोको तथ्याङ्कलाई अलिकति विश्लेषण गरौं शुरूमा, यो तथ्याङ्कले के अब यो दोस्रो लहरको प्रभाव क्रमशः कम हुँदै जाने अथवा त्यो अब जाने क्रम शुरू भएको त्यतातिर संकेत गर्छ?
हो, यो चाहिँ नि हिजो अलिकति हिजो होइन केही दिनदेखि घटेको छ। हाम्रो उच्च बिन्दु भनेको जेठको 2 गते भएको थियो, त्यसपछि क्रमशः अब यो चाहिँ नि स्टेबिलाइज अलिकति माथि गएन, त्यसपछि अब घट्ने क्रम जस्तो अलिअलि घट्ने अलिअलि त्यसरी घट्ने गइरहेछ। र यो चाहिँ नि हाम्रो प्रक्षेपणले पनि अब यो घट्नुपर्छ, तर घट्नेमा पनि कुरा छ भने देशव्यापी रूपमा यो घट्दैछ, तर केही क्षेत्र जस्तो काठमाडौँमा धेरै घट्यो, काठमाडौँ बागमती प्रदेश अथवा उपत्यकामा धेरै घटेको छ जहाँ असाध्यै धेरै प्रकोप थियो। तर दुर्गम क्षेत्र अहिले कर्णालीतिर बढिरहेको छ, प्रदेश 2 प्रदेश यो चाहिँ नि यो चाहिँ नि सुदूरपश्चिम प्रदेशमा अलिकति गाउँ गाउँमा अब फेरि बढ्न लागेको देखिन्छ। तर ओभरअल देशभरि हेर्दाखेरि यो घट्दो क्रममा छ र हाम्रो प्रक्षेपले पनि यो घट्छ।
भनेको चाहिँ जसरी परीक्षणको दायरा जुन ढंगले चाहिँ बढ़ाउनु पर्ने थियो, परीक्षणको दायरा बढ़ेन, अथवा चाहिँ अन्य ठाउँबाट पनि स्थानीयहरूका केही गुनासोहरू सुनिन्छन्, जस्तो यहाँले अहिले निकै महत्वपूर्ण सन्दर्भ उठाउनुभयो कि विकट क्षेत्र भनेर जसलाई हामी भन्ने गर्छौ, कर्णालीको कुरा या सुदूरपश्चिमको कुरा या हिमाली क्षेत्रको कुरा, यी क्षेत्रहरूमा चाहिँ होइन हामीलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण छ तर परीक्षण भएन भन्ने खालका गुनासोहरू पनि केही आएको पाइएका छ। अब यो अवस्थालाई हेर्दाखेरि चाहिँ होइन हाम्रो यो संख्या चाहिँ जसरी मानिसहरूको सर्वसुलभता एउटा छ, सर्वसुलभताको हिसाबले परीक्षण भएका ठाउँको मात्रै तथ्याङ्क हो, चाहिँ केही ठाउँको तथ्याङ्कहरू आएका छैनन् भनेर आलोचनाहरू पनि हुने गरेछ। सरकारले चाहिँ यसलाई कसरी हेरेको छ त?
यो देशव्यापी रूपमा तथ्याङ्क हो। अहिले बुझ्नुपर्ने कुरा के हो भने हाम्रोको क्यापेसिटीमा चाहिँ ल्याब लगभग चलिरहेछ र हाम्रो 30,000 हामी पर डे पीसीआर टेस्ट गर्न सक्छौँ। अहिले 23,000 हामीले टेस्टहरू गर्यौँ र यो तपाईँले भने जस्तो दुर्गम क्षेत्रको सबै रिपोर्टहरू हो। तर के छ भने दुर्गम क्षेत्रमा अब व्यापक रूपमा हामी यो चाहिँ पीसीआर टेस्ट सम्भव छैन, संसारभरि पीसीआर एकैचोटि एक त्यहाँ रिजल्ट दिन पनि सम्भव छैन। जस्तो बाजुराको टेस्ट गर्न हामी धनगढी आउनुपर्छ, बाजुराको पनि धेरै गाउँ गाउँका केसहरू छन्, अब 3 दिन हिँड्नुपर्ने गाउँहरू पनि छ सदरमुकामबाट। त्यसले गर्दाखेरि हामी स्थानीय स्तरमा अब ठूलो व्यापक रूपमा एन्टिजेन टेस्ट गर्ने, एन्टिजेन भनेको संसारभरि एक्सेप्टेड टेस्ट हो, डब्ल्युएचओले यसलाई कन्फर्मेटरी टेस्टकै रूपमा चाहिँ लिएको छ। र त्यो अहिले ठूलो हामीले एन्टिजेनहरू हामी सरकारले किन्यौँ पनि, केही चाहिँ हामीले दात्री निकायहरूलाई त्यसैको लागि अनुरोध गऱ्यौँ र अहिले हामीसँग उपलब्ध छ। अहिले त्यो हामी सबै जिल्लामा पुर्याउँदैछौँ, कति ठाउँ पुगिसक्यो र अब ठूलो मात्रामा हामीले यो टेस्टहरू गर्दैछौँ गाउँ गाउँमा। यसको 2 फाइदा, यो चाहिँ महामारीको लागि असाध्य उपयोगी, दोस्रो कुरो यसले तुरन्त 1 घण्टाभित्रै हामी त्यहाँ रिजल्ट दिन सक्छौँ। अरू पीसीआरमा 3-4 दिन छिटो गर्दाखेरि पनि समय लाग्थ्यो, 2-3 दिन 4 दिन लाग्थ्यो भने यो तुरन्तै दिन सक्छौँ। त्यसले गर्दाखेरि यो चाहिँ अब टेस्टहरू हामी बढाउँदैछौँ। जहाँसम्म महामारीको तपाईँले कुरा गर्नुभयो, महामारी हामीले वैशाख 28 गते हाम्रो सबभन्दा धेरै 9,317 भएको थियो, त्यसपछि क्रमिक रूपमा हाम्रो घटिरहेछ र यो चाहिँ अब टेस्टहरू पनि हामीहरूले अब गरिरहेका छौँ। तर एन्टिजेन हामीहरूको जुन किन्ने प्रक्रियाको एन्टिजेनहरू थियो, यो नेपाल हामीले जुन लकडाउन गरिसकेपछि हाम्रो यो मे 8 आउने फ्लाइट थियो, त्यसले गर्दाखेरि अलिकति ढिलो भयो, 1 हप्ता त्यो ढिलो भयो, त्यो पछि चार्टर गरेर ल्याउनु पर्यो र अहिले चाहिँ नै ठुलो मात्रामा त्यो आइसकेको छ। त्यसले गर्दाखेरि टेस्ट अब हामी बढाउँछौँ र यसको नियन्त्रण गर्ने एउटा मात्रै उपाय भनेको के हो भने भ्याक्सिन हो। भ्याक्सिनको विषयमा हामी सबैलाई थाहा छ, अहिले ग्लोबल कम्युनिटी बन्न सकेका छैन, केही देशको मात्रै नियन्त्रित छ। त्यसले गर्दाखेरि भ्याक्सिनको लागि अथक प्रयास भइरहेछ, राष्ट्र नै सामान्य राष्ट्रपतिज्यूबाट भएको प्रयासदेखि लिएर प्रधानमन्त्रीज्यू, त्यो सबै हामीले थाहा पाएका छौँ। त्यसपछि अब अर्को भनेको हामीले गर्न सकिने लोकलमा ट्रेस गर्ने, टेस्ट गर्ने, आइसोलेट गर्ने हो, भन्नाले सिआइसिटी भन्छौँ, केस इन्भेस्टिगेसन र कन्ट्याक्ट ट्रेसिङ गरेर शङ्कास्पद सबै मान्छेलाई हामीले क्वारेन्टाइन राख्न सक्यौँ, तिनलाई र त्यो संक्रमितहरूलाई आइसोलेसन गर्न सक्यौँ भने हामीले संक्रमण घटाउन सक्छौँ र हामी यसैमा लागिरहेका छौँ।
यो त भयो परीक्षणको कुरा, अब उपचारको कुरामा अलिकति जाउँ। उपचारको व्यवस्थापनका सन्दर्भमा जसरी शुरूका दिनहरूमा जुन समस्या देखिएको थियो, पछिल्लो दिनहरूमा सरकारले केही प्रयासहरू पनि गर्यो, उपचार व्यवस्थापनको बेडहरू थपिएका छन्, आईसीयूहरू थपिएका छन्, भेन्टिलेटरहरू थपिएका छन्, त्यसले अहिले ल्याएको, अहिले दिएको सहजताको सन्दर्भ अलिकति कुरा गरौँ न, अप्ठ्यारो त्यसपछि कुरा गरौँ न।
एकदम ठिक हो। यो के हो भने मैले अघि नै भने, अब यसको के हो भने हामीले केही प्रक्षेपणहरू गरेका थियौँ र संसार यो चाहिँ वैज्ञानिक प्रक्षेपणहरू हो र जुन योभन्दा अगाडि पनि गरिएको थियो। यसमा के भयो भने हाम्रो वैशाख 28 मैले भने यो चाहिँ यो चैतको एक गते हाम्रो सबैभन्दा थोरै केस थियो। चैतको एक गते 52-53 केस भएकोमा दुई गते एकचोटि बढेर त्यो चाहिँ अलिकति बढ्यो, त्यो चाहिँ 77-78 कति पुग्यो। त्यसपछि यो तुरन्तै के भने यो त्यहीँबाट चाहिँ बढ्न थाल्यो, घट्दै प्रत्येक दिन घटिरहेको अनि चैत दुई तिनबाट बढ्यो। बढिसकेपछि यो 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 वैशाखको सुरुवाती हुनासाथ फेरि हामी यसरी बढ्यो कि यो चाहिँ अनएक्सपेक्टेड रूपमा 81 बढ्यो। बढिसकेपछि वैशाखको यो दोस्रो हप्तादेखि हामीहरूलाई देशव्यापी रूपमा यो व्यवस्थापन गर्नलाई असाध्य चुनौतीपूर्ण रह्यो र चाहिँ हाम्रो जुन क्यापेसिटीहरू थियो, जुन किसिमको हाम्रो तयारी थियो, त्यसले गर्दाखेरि त्यसले चाहिँ अपुग हुने अवस्थाहरू भइसकेपछि सरकारले यसमा ठुलो प्रयास गरेर अहिले हामीसँग बेडहरू, आइसियू बेडहरू, भेन्टिलेटरहरू र त्यसपछि अरू सामान्य अक्सिजन बेडहरू अहिले चाहिँ ठुलो मात्रामा तयार गरिएको छ र अहिले मान्छेहरू ठ्याक्कै भर्ना हुन नपाउने अवस्था भन्ने छैन, अवस्था त्यो चाहिँ व्यवस्थापन भएको छ र प्राइभेट सेक्टरमा पनि ठुलो चाहिँ उहाँहरूले पनि सहयोग गर्नुभयो र त्यो चाहिँ खुल्यो र 81 केही अक्सिजनहरूको पनि अभाव भयो, तर अहिले त्यो पनि बाहिरबाट ल्याइयो, यहाँको व्यवस्थापन गरियो, उद्योगहरूलाई निरन्तर 24 घण्टा सञ्चालन गर्ने व्यवस्थाहरू मिलाइयो, त्यसपछि लिक्विड अक्सिजन बाहिरबाट ल्याइयो र ठुलो मात्रामा अक्सिजन कन्सन्ट्रेसन ट्रेटर ल्याएको हुनाले यसको व्यवस्थापनहरू अहिले भएको छ।
यसलाई यसरी पनि लिन सकिन्छ कि जस्तो अब जुन संख्यामा हामीले संक्रमितहरू घटेको जुन यो तथ्याङ्क पछिल्लो समयमा हेरेका छौँ, बीचमा केही समय अस्पतालहरूमा भेन्टिलेटरको अभाव, बेडको अभाव, आईसीयूको अभावको कुरा यति धेरै आयो, अब के यो अलिकति कम हुन थालेको छ कि अथवा यो कुरामा हामीले ध्यान दिन छोड्यौँ, होइन अब होम आइसोलेसनमै बसौँ, अस्पतालमा बेड पक्कै पाइँदैन, चिकित्सकहरूसँग फोनमै कुरा गरौँ भन्नेतिर अब हामी त्यतातिर चित्त बुझाउन लाग्यौँ कि अथवा चाहिँ वास्तवमै भेन्टिलेटर, आईसीयू र बेडहरू केही अब अहिले सहजता हुन थाल्यो?
होइन, मैले भने केही सहजताहरू हुन थाल्यो, ठुलो मात्रामा हामीले यो सहयोग पनि प्राप्त गर्यौँ, बाहिरबाट पनि थुप्रै अहिले अक्सिजन कन्सन्ट्रेटरहरू, भेन्टिलेटरहरू, आइसियू बेडहरू उपलब्ध भएको छ र त्यो चाहिँ हामीले देशव्यापी रूपमा आवश्यकताको आधारमा बाँडिएको छ र यो चाहिँ हामीले यो उपचारमा पछाडि हट्ने अथवा यो चाहिँ ठिकै छ भन्ने कुनै पनि हालतमा होइन। अहिले तपाईँले सुन्नुभयो, अब हाम्रो चाहिँ सेन्ट्रल कमान्ड हस्पिटल बिरस्टल त्यो त्यसले 2-3 दिनभित्रै सुरु गर्दैछ, त्यसपछि अरू थुप्रै हाम्रो जस्तो यो राधास्वामीमा महानगरपालिका उपत्यकाको भन्दैछु म, त्यहाँ चाहिँ पनि हामीले अक्सिजन सहितको बेडहरूको सुरुवात भइसक्यो र यो एकदमै धेरै यो चाहिँ देशव्यापी रूपमा सबै प्रदेशमा यो चाहिँ बेडहरूको व्यवस्थापन गर्ने, चिकित्सकहरूको व्यवस्थापन गर्ने, सरसामानहरूको व्यवस्थापन गर्ने गरिएको छ र मैले अहिले के भन्दैछु भने अहिले ठ्याक्कै बिरामीले पाउँदै नपाउने भन्ने अवस्था छैन, बेडहरूको उपलब्धहरू छ र चाहिँ भेन्टिलेसनको पनि उपलब्धहरू छ र त्यसको चाहिँ व्यवस्थापनको लागि स्वास्थ्य मन्त्रालय अहोरात्र खटिरहेको छ, कहाँ खाली छ, के छ, कसरी बिरामीहरूले कहाँ पठाउने, के हुन्छ भने जस्तो महाराजन क्षेत्रमा अलिकति अहिले बिरामीहरूको संख्या धेरै भयो, यहाँ अलिकति यहाँको अस्पताल प्याक भयो भने कहाँ लग्ने, भक्तपुरतिर हुन्छ कि अलिकति पाटनतिर हुन्छ कि ललितपुरतिर, यसरी यो कामहरू पनि भइरहेको छ र अहिले चाहिँ बिरामीले ठ्याक्क बेड नपाएर बाहिर बोल्नुपर्ने अवस्था छैन, बेडको व्यवस्थापन भएको छ र अझ धेरै यसलाई व्यवस्थित गर्नेतिर स्वास्थ्य मन्त्रालयले लगाइरहेछ।
अब यहाँले भन्नुभएको जस्तो चुनौतीको नयाँ क्षेत्रका बारेमा अलिकति चर्चा गरौँ, जहाँ कर्णालीको कुरा गरौँ या सुदूरपश्चिमको विकट क्षेत्र यहाँले कुरा गर्नुभयो, बाजुराको सन्दर्भ यहाँले जोड्नुभयो, दार्चुलाकै सन्दर्भ पनि म जोड्न चाहन्छु। दार्चुलामा कस्तोसम्मको अवस्था रहेछ भने त्यहाँ पीसीआर टेस्टको लागि दिएको 12 दिन 13 दिनसम्म नतिजा आएन, होइन अब हाम्रो त नेगेटिभै आउने भयो भनेर मानिसहरूले चाहिँ घरमा चाहिँ एकअर्कासँग सम्पर्क गरे, घरै चाहिँ सबै चाहिँ संक्रमित। अब त्यस्तो पनि विभिन्न गाउँहरूमा त्यस्तो पनि समस्याहरू देखिएको छ। अब त्यो अवस्थालाई कसरी सम्बोधन गर्ने त? अब एन्टिजेनको सन्दर्भ त यहाँले जोड्नुभयो, तर त्यो उपचारमा अब त्यसलाई अलिकति जोडौँ न।
उपचार पनि उपचारको लागि पनि अहिले तुरन्तै जस्तो दार्चुलामा हामीले तुरन्त भेन्टिलेटर राखेर तुरन्त त्यो चाहिँ गर्न सक्ने अवस्था छैन, किन भन्दाखेरि भेन्टिलेटर राखेर मात्रै हुने, त्यहाँ चिकित्सक चाहिन्छ, नर्स चाहिन्छ, ट्रेन्ड सबै इन्भाइरोमेन्टहरू हुनुपर्छ। त्यसकारण उहाँहरूको लागि अब सर्टेन एचडियु हाई डिपेन्डेन्स युनिटहरू अक्सिजनको फ्लो अलिक धेरै हुने व्यवस्थापनहरू त्यो चाहिँ गरिएको छ, र त्यसपछि रिफरल मेकानिजमहरू तुरन्त उहाँहरूलाई नजिकको केन्द्रमा रिफर गरेर त्यसको व्यवस्थापनको लागि 24 घण्टा एम्बुलेन्सको सेवा र यो चाहिँ रिफरल केन्द्रहरूमा तुरन्त त्यसको चाहिँ व्यवस्थापन गर्ने कामहरू भइरहेछ। र प्रदेशमा जस्तो सुदूरपश्चिमको कुरा गरौँ, धनगढीमा व्यवस्थापन छ, अहिले चाहिँ केही जलधुरामा छ, यसरी चाहिँ व्यवस्थापनहरू गरिएको छ। र अहिले मैले भने अहिलेको चुनौती भनेको अब फेरि यो गाउँ गाउँमा गएको छ, र मैले दुईटा कुराहरू भन्न चाहन्छु। यो चाहिँ नै विश्व महामारी हो, यो चाहिँ नै हामी सबैले आक्रान्त पारेको छ र विषम परिस्थिति हो, यो कुरो हामी प्रत्येक नेपालीले बुझ्नु जरुरी छ। र गाउँ गाउँमा चाहिँ के भयो भने यो यसलाई चाहिँ अब हामी उपचार गरेर सबै देशको सबै नेपालीहरूलाई उपचार गर्न सक्ने यो चाहिँ कहीँ पनि संसारमा हुन सक्दैन। त्यसकारण यसको नियन्त्रणमा रोकथाममा र हामीले विगत यो 16 महिनादेखि 17 महिनादेखि निरन्तर रूपमा जनस्वास्थ्यका मापदण्डहरू यो भिडभाडहरू नगरौँ भनेको छ। त्यसकारण यो कुरा अहिले पनि लागू छ र यो चाहिँ तुरन्तै यो चाहिँ हामी सबैले कार्यान्वयन गर्नुपर्ने जरुरी छ, एउटा कुरा। अर्को कुरो यो चाहिँ सबै कुराहरू मिल्नुपर्ने छ। यसमा चाहिँ कुनै एउटा सेक्टरलाई यसले गरेन त्यसले गरेन भनौँ भन्दाखेरि मैले के गरेँ, हामी सबैहरू मिलेर यसलाई चाहिँ व्यवस्थापन गर्नुपर्नेछ। यो चाहिँ विषम महामारी यसमा संसारलाई नै आक्रान्त पारेको बेलामा कुनै एउटा सेक्टरले मात्रै ठ्याक्कै सबै कुराहरू मिलाउन सक्ने अवस्था होइन, हाम्रो सबैले जिम्मेवारीहरू लिनु पर्यो। मैले के गर्ने, कहाँनिर सहयोग गर्न सक्छु, त्यसमा हामी लाग्यौँ भने हामी सबैको लागि सबै हुन्छौँ, यो यसमा हामी लाग्नुपर्नेछ। र अहिले मैले अहिले भने अहिलेको चुनौती भनेको अलिकति दुर्गम क्षेत्रमा छ, र त्यसको लागि व्यवस्थापन गर्नको लागि हामीहरूले अब अस्पतालहरूलाई सुदृढीकरण गर्ने रिफरल मेकानिजम कहाँनिर हुनसक्छ त्यसको चाहिँ व्यवस्थापन अलिकति बढी जटिलका प्रकृतिका बिरामीहरूको व्यवस्थापनको लागि रिफरल मेकानिजमहरूको विकास गर्ने, र त्यो यो चाहिँ अब फर्दर बढ्न नदिनुको लागि त्यसलाई त्यही नै चाहिँ रोक्नको लागि हामीहरूले धेरैभन्दा धेरै अब यो चाहिँ टेस्टहरू गर्दैछौँ, र धेरैभन्दा धेरै मान्छेहरूलाई हामीले यो कन्ट्याक्ट ट्रेसिङहरू गर्ने र उहाँहरूलाई चाहिँ घरमै बाहिर नजाने घरमै चाहिँ बसाल्न सक्ने व्यवस्थापन गर्नुपर्नेछ। अब यसको लागि हामी सबै लाउनु पऱ्यो, राजनीति पार्टी लाउनु पऱ्यो, को मान्छे बाहिरबाट आयो, को मान्छे संक्रमित छ, घर बाहिर निस्क्यो कि निस्केन, त्यो त वडाले टोलले बस्तीले चाहिँ हेरिदिनुपर्नेछ। बस्ती बस्तीमा हामी जुन जुन जग्गा जागृत हुन्छौँ अनि बल्ल हामीले नियन्त्रण गर्न सक्छौँ।
आदरणीय श्रोता, हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वादमा छौं। अन्तरसम्वादमा आज हामी कुराकानी गरिरहेका छौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र प्रसाद श्रेष्ठसँग कोरोना भाइरसको पछिल्लो अवस्था, उपचार, खोप लगायतका विषयमा। अब प्रमुख विशेषज्ञज्यू, अहिले होम आइसोलेसनमा ठूलो संख्याका मानिसहरू छन्, 108,620 जना रहेको यहाँहरूको हिजो साँझको तथ्याङ्क छ। होम आइसोलेसनमा बसेकाहरूको व्यवस्थापन, उनीहरूलाई सहजीकरण गर्ने सन्दर्भ निकै महत्वपूर्ण छ। ठूलो संख्याका होम आइसोलेसनमै बसेका मानिसहरू उचित सल्लाह, उचित उपचारको अभावमा ज्यान गुमाएका तथ्याङ्कहरू पनि सरकारकै छ, मन्त्रालयकै छ। अब यो अवस्थामा अहिले हामीले होम आइसोलेसनको व्यवस्थापनमा, होम आइसोलेसनमा बसेकाहरूलाई चिकित्सकहरूसँगको परामर्शमा, औषधि लगायतको व्यवस्थापनमा कसरी ध्यान दिइरहेछौं?
एकदमै राम्रो प्रश्न सोध्नुभयो, ठिक भन्नुभयो तपाईँले। अहिले चाहिँ 90% भन्दा बढी 92 हिजोको तथ्याङ्कमा 92% हाराहारीमा मान्छेहरू अहिले होम आइसोलेसनमा हुनुहुन्छ र बाँकी अस्पताल अथवा संस्थागत आइसोलेसन केन्द्रमा हुनुहुन्छ। त्यसकारण यसको व्यवस्थापनको लागि हामीहरूले प्रत्येक पालिकालाई के भनेका छौँ भने त्यो कुनै एउटा हेल्थ वर्करको निगरानीमा हुनु जरुरी छ, उहाँहरूलाई के भइरहेछ, उहाँले तत्काल जस्तो एउटा म संक्रमित घरमा छु, मलाई चाहिँ कडा भयो भने म कहाँ जाने, कुन कुन अवस्थामा म बाहिर जाने, त्यसकारण दैनिक रूपमा स्वास्थ्य कर्मीहरूले त्यसको निगरानी गर्नुपर्छ र स्वास्थ्य कर्मीहरूको निगरानी गरे बापत नेपाल सरकारले त्यसको लागि एउटा एकजना व्यक्तिको निगरानी गरे बापत 200 रुपियाँ सोधभन्ना दिने भनेर नेपाल सरकारले त्यो आदेश समेत जारी गरिसकेको अवस्था हो। अब यसको लागि अब धेरै पालिकाहरू राम्रो गर्नुभएको छ, जस्तो तपाईँले उदाहरण दिन्छु, मैले यो चाङ्गु नारायण पालिकामा मैले हेरेँ त्यहाँको उपमेयरजीले हरेक दिन बेलुकी डाक्टरहरूको उपस्थितिमा उपमेयरले जिम्मा लिनुभएको छ र उहाँले त्यो घरमा बस्ने हरेक मान्छे त्यहाँ कतिजना हुनुहुन्छ 100-200 जना उहाँहरू हरेकसँग फोन गर्ने जुम मिटिङहरू गर्ने उहाँको अवस्था जानकारी लिने केही कडा भयो भने तुरन्त अस्पतालमा पठाउने कामहरू गर्नुभएको छ। त्यस्तै धेरै पालिकाहरूले त्यो गर्नुभएको छ, धेरै सङ्घ संस्थाले गर्नुभएको छ र हामीले चाहिँ अहिले के भनेका छौँ भने पालिकालाई होम आइसोलेसनको विषयमा उहाँहरूलाई दैनिक एउटा फोन मात्रै गर्नु पर्यो, उहाँले बढ्यो भने तुरन्त अस्पताल ल्याउनु पर्यो, घट्यो भने कुन कुन अवस्थामा घर बस्ने, कुन अवस्थामा त्यहाँबाट अस्पतालतिर लाग्ने यो कुराहरू, अनि आफूलाई अप्ठ्यारो भयो राति के भयो भने कोसित सम्पर्क गर्ने, यो कामहरू सरकारी स्तरबाट पनि धेरै भइरहेको छ र यो चाहिँ खास गरेर पालिकाहरूलाई हामीले यसमा विशेष अनुरोध गरेका छौँ र धेरै पालिकाले सुरु गर्नु पनि भएको छ। अहिले ठुलो ठुलो सहरमा विभिन्न भोलिन्टियर अर्गनाइजेसनहरू उहाँहरूले पनि हटलाइनहरू राखेर त्यसको व्यवस्थापन गर्नुभएको छ र स्वास्थ्य मन्त्रालयमा पनि हामीसँग 24 घण्टा यो हटलाइनहरू उपलब्ध छ र विभिन्न प्रदेशहरूमा पनि यो हटलाइनको चाहिँ व्यवस्था गरिएको छ। यो त यो होम आइसोलेसनको व्यवस्थापनको लागि अब मैले अघि नै भने यो चाहिँ सबैजना लाग्नुपर्नेछ, यसमा चाहिँ हाम्रो प्रयास निरन्तर जारी छ।
अब हामी करिब करिब अन्त्य अन्त्यतिर पनि छौँ, खोप लगायतको व्यवस्थापनको पाटोमा अलिकति छौँ। जस्तो हिजो मात्रै पनि चीन सरकारले नेपाललाई 10 लाख मात्रा खोप दिने घोषणा गरेको छ, भनौँ न दुईवटा मुलुकका राष्ट्रपति बीच हिजो भएको छलफलपछि अथवा कुराकानीपछि त्यो एउटा चाहिँ हामीलाई सहायताको राहतको महसुस भएको छ। अब त्यसै गरी भारत सरकारसँग पनि राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसका लागि प्रयास गर्नुभएको छ, अन्य मुलुकहरूमा पनि खोपका लागि प्रयासहरू भइरहेछ। पछिल्लो प्रयासहरूका बारेमा जुन नतिजा निस्कियो त्यो त हामीले थाहा पाएकै छौं, नतिजा निस्कन भनौँ न त्यसको तयारी चाहिँ का क्रमको अवस्था अलिकति भनिदिनुहोस् न, कहाँ कहाँबाट खोप आउने सम्भावना छ, हामीलाई कहिलेसम्म हामी यो खोप लगाइसक्छौं होला?
यो खोपको मैले अघि नै भने अहिले खोपको लागि संसार अहिले के छ भने जब प्रत्येक मान्छेले खोप पाउँदैन तबसम्म कोही पनि सुरक्षित हुँदैन, सबैले खोप पाएपछि मात्रै सबै सुरक्षित हुने हो। यो कुरा अहिले विश्व समुदायमा उठिरहेको छ, अहिले विश्व स्वास्थ्य भेला पनि भइरहेको छ, वर्ल्ड हेल्थ एसेम्ब्ली भन्छ, हरेक वर्ष मे महिनामा हुन्छ र आज 4th दिन छ, यो 10 दिनसम्म चल्छ। यसमा पनि धेरै कुराहरू धेरै देशबाट पनि उठेको छ, यो केही देश 8-10 देशहरू जहाँ उत्पादन छ र उहाँहरूको मात्र नियन्त्रण भयो, यो चाहिँ सबैको लागि यो वस्तु भएन भन्ने कुराहरू उठ्या छ। जहाँसम्म नेपालको प्रयास तपाईँले भन्नुभयो, हामीले सुरुदेखि नै यसको चाहिँ कूटनीतिक प्रयास, यसको लागि मन्त्रालयबाट खरिदको लागिको प्रयास, सबै कुराहरू हामीले सुरु गरेको हो र त्यही अनुसार हामीले पहिलो देश पनि भयौँ। लगभग हामी पहिलो पङ्क्तिमा हामीले पहिलो खोप भारतबाट पाएको अनुदान स्वरूप हामीले सुरुवात पनि गऱ्यौँ। कोभ्याक्सले पनि त्यो हुनासाथ अरू देशलाई दिएको थिएन, कोभ्याक्सले पनि 3.5 लाख डोज हामीले तुरन्त उपलब्ध गरायो। नेपालको तत्परता, नेपालले गरेको कामको मूल्याङ्कन गर्दै उसले दियो र तुरन्तै हामीले थप हामीले पठाउँछौँ भनेर चिठी दियो। चिठी दिएपछि हामीले तुरन्त फर्स्ट डोज हामी सबैले लगायौँ र सेकेन्ड डोजको प्रक्रियामा थियौँ। तर पछि आइसकेपछि भारतको जुन अदालतले रोकिदियो र सबभन्दा ठुलो उत्पादनकर्ता एस्ट्राजेनेका जुन भ्याक्सिन थियो, सेरम इन्स्टिच्युट संस्थाको सबभन्दा ठुलो धेरै उत्पादन गर्ने हो, त्यसले चाहिँ रोकिदियो, भारतको अदालतले बाहिर जान नजानु भएपछि हामीहरूले किन्ने प्रयासको लागि पनि सबै संसारको अहिले जति पनि पास भएको छ सबै उद्योगहरूसँग पत्राचार भएको छ, हरेकलाई 50 लाख डोज किन्नको लागि अनुरोध गरिएको छ र अहिलेसम्म प्राप्त यो अलिकति पोजिटिभ सिग्नल दिने भनेको जोन्सन एन्ड जोन्सनले भारत अनि चाइनाको यो भेरोसिलले चाहिँ चाइनाबाट यो सकारात्मक पत्रहरू आएको छ र त्यसको लागि पनि आवश्यक प्रक्रियाहरू अगाडि बढाइरहेको छ, किन्नको लागि के गर्ने कसो गर्ने भनेर यो प्रयासमा हामीहरू छौँ। अब अहिले चाहिँ प्राइभेट सेक्टरले पनि ल्याउँछौँ हामीले भन्नुभयो भनेपछि ल ल्याउनुहोस् न त भनेर उहाँहरूले अनुमति पनि दियो, तर अब त्यो किनभने त्यो सम्भव थिएन प्राइभेटबाट, किनभने यो सरकार नियन्त्रित छ, सबै उद्योगहरू अहिले सरकार नियन्त्रित छ र सरकारले नै नचाहँदासम्म त्यो चाहिँ बाहिर आउन सक्ने अवस्था छैन। त्यसकारण अब यो भ्याक्सिनको कुरो अब यो सरकारको अथवा यो ठुलो पुरा देशकै चाहिँ नि अहिले इस्यु बनेको छ र सामान्य प्रधानमन्त्रीज्यू सामान्य राष्ट्रपतिज्यू समेतले प्रयासमा भइरहेको हुनाले अब स्वास्थ्य मन्त्रालयले भन्दा पनि अझ ठुलो लेभलबाट यो प्रयासहरू भइरहेको छ, अब आशा छ अब छिटै आउँछ भन्ने कुरामा हामी विश्वस्त छौँ।
जस्तो अन्य सामग्रीहरू जुन सहायताका सामग्रीहरू आएका छन् उपचारमा, त्यसै गरी यहाँले अलिकति कुरा गर्नुभयो एन्टिजेनकै भनौँ न परीक्षण किटकै कुरा, यी सामग्रीहरूको जुन उपलब्धता छ, अब हामीसँग चाहिँ भ्याक्सिन बाहेक अन्य उपकरण सामग्रीहरू औषधिहरू अब यी सबै कुराहरूको चाहिँ व्यवस्थापनको अवस्था अहिले मजबुत छ चुस्त छ अथवा हामी कहाँनिर कमजोरी छौँ?
होइन एकदम चुस्त छ. अब तपाईँले जुन भन्नुभयो अब अहिले चाहिँ अक्सिजनको पनि अक्सिजनको थियो एकदमै धेरै अब यो पनि धेरै हल भइसकेको छ. अक्सिजनको अब धेरै त्यो चाहिने समस्या हुने देखिँदैन र अब भ्याक्सिन बाहेक अन्य कुराहरूमा हामी चाहिने चाहिँदो मात्रामा हामीसँग छ र त्यो व्यवस्थापनहरू हुन्छ र अस्पतालहरू व्यवस्थित गर्ने अरू चाहिने जटिल बिरामीहरूको उपचारको लागि प्रदेश तहका जिल्ला तहका अस्पतालहरूको व्यवस्थापनमा हामी लागिसकेका छौँ र त्यसमा अगाडि पनि कामहरू भइरहेको पनि छ भइसकेको पनि छ. त्यतातिर नै अब चुनौती तपाईँले ठिक भन्नुभयो अब भ्याक्सिन अब समयमा हामीले भ्याक्सिन ल्याउन सक्यौँ भने अब आउने अरू वेभहरू अरू जुन कुनको महामारीको जुन अर्को बिन्दुहरू हामीले अलिकति कम गर्न सक्छौँ र त्यसलाई चाहिँ रोक्न सक्छौँ भन्ने नै हो. अन्य सामानहरूको अब धेरै कमी छैन. हामीसँग परीक्षण गर्ने सामग्रीहरू हामीसँग सुरक्षाका सामग्रीहरू हामीसँग अस्पतालको व्यवस्थापनका सामग्रीहरू औषधिहरूको कमी छैन.
विशेषज्ञज्यू हामी हजुर अन्तिम मिनटमा छौँ. यो तेस्रो लहरको जुन चाहिँ विश्वव्यापी रूपमा पूर्व चेतावनीहरू आइरहेका छन् त्यसको तयारी हामीले कसरी गरिरहेका छौँ अन्तिम मिनटमा भनिदिनुहोस् न.
हजुर मैले भने यो चाहिँ अरू लहरहरू आउन सक्छ. यसको कारण के हो भने भाइरस म्युटेट गरिरहेको छ कि म्युटेसन भनेको जुन भेरिएन्ट भन्छन् यसले रूप बदलिएको छ. रूप बदल्ना साथ फेरि त्यो एकचोटि सङ्क्रमित मान्छेले फेरि सङ्क्रमण हुन सक्ने अवस्था र नयाँ नयाँ मान्छेमा जान सक्ने र अब यसको भेरुलेन्स भन्छ यसको चाहिँ यो रोग सर्ने दर चाहिँ अलिकति कम्युनिकेबिलिटी भन्छ धेरै मान्छेले प्रभाव पार्न सक्ने अवस्था हुनसक्छ. त्यस कारण तेस्रो लहरको लागि सबै राष्ट्रहरू तयार छन् र यसको अहिलेको हाम्रो व्यापक यसमा पनि हामी तयारीमा छौँ. अब यसको लागि खास गरेर अब यो भित्र नछिरोस् भन्नुको लागि खास हामीले खतरनाक के हो भने हामी एयरपोर्टमा हामी बाट बाहिर रोग चाहिँ हामीले रोक्यौँ एयरपोर्टबाट आएन. यो रोग चाहिँ भारतबाट आयो 1800 खुला सिमाना र हाम्रो थुप्रै नाका 142 नाकाहरूबाट मान्छेहरू आउने हुनाले अब त्यो नाकाहरूको व्यवस्थित र भारतबाट आउनेलाई हामीले अहिले 9000 जनासम्मले राख्न सक्ने होल्डिङ सेन्टरको लागि तुरन्त नेपाली सेनाबाट सुरु भइरहेको छ र यो नाकालाई मात्रै हामीले धेरै व्यवस्थित गर्न सक्यौँ भने हामी धेरै सुरक्षित हुन्छौँ र त्यतातिर हामी लगाइरहेका छौँ. तेस्रो लहर रोक्नको लागि हामीले ठुलो कुरा भनेको नाकाको व्यवस्थापन एउटा प्रमुख चुनौती र त्यहीँबाट हामीको संक्रमित भएको हुनाले त्यसको व्यवस्थापन गर्ने भित्र आइसकेपछि सर्भिलेन्स खोज पडतालहरू बढाउने टेस्टहरू बढाउने यसको कामहरू गर्ने र संक्रमित भइसकेमा तत्काल उपचारको लागि अस्पतालको व्यवस्थापनमा लागेका छौँ. त्यसकारण यसको सबै तहमा
हजुर प्रमुख विशेषज्ञज्यू हजुर यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद.
हस् यो अवसरको लागि तपाईँलाई पनि धेरै धन्यवाद. रेडियो नेपाललाई पनि धेरै धन्यवाद. नमस्कार.
उहाँ हुनुहुन्थ्यो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र प्रसाद श्रेष्ठ अन्तरसम्वादमा हामीसँग कुराकानी गर्नुहुँदै. अन्तरसम्वादको आजको निर्धारित समय सकिएको छ. प्राविधिक मित्र राजु थापा सहित म सन्तोष रेग्मी बिदा हुन्छु. हवस् त नमस्कार.